उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत 9 सातादेखि हामी जगदीश घिमिरेको आत्मलाप अन्तर्मनको यात्रा लिएर आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। अहिले यसको 8 संस्करणसम्म प्रकाशित भइसकेको छ। जगदीश घिमिरेको आत्मलाप अन्तर्मनको यात्राको 10 श्रृंखला अब सुन्छौं। मेरो भ्याडकीमा उपचार थालेपछि भनियो यसको एक चक्र दिन 4-5 दिन लाग्छ। त्यो त्यतिन्जेल हातमा सुलिनाली अठुट रूपमा उनेको उनी राख्नु पर्दो रहेछ। यो क्रम निको नहुन्जेल हरेक 3 साता बिराएर दोहोऱ्याइन रहनुपर्ने रहेछ। प्रारम्भिक नियन्त्रणको लागि सामान्यतया 6 चक्र दिनुपर्ने, अत यस उपचारमा मैले आगामी महिनौँ महिना ब्याङ्कक नै बस्नुपर्ने भयो। सुलिनली उन्नु पर्दा अस्पतालभित्र र 3 साता पर्खेर बस्दा अस्पताल बाहिर। सुलिनली उनुन्जेल ओछ्यानमै सुतिरहनु पर्ने रहेछ। मेरो त ढाडको पीडाले यसै पनि ओछ्यानकै बास थियो। सक्ने बिरामी बाथरूम जाँदा सुलिनली समेतै ओखती झुन्ड्याउने पाङ्रा लागेको थाङ्रोलाई गुडाएर आफूसँगै लैजाँदा रहेछन्। बमरुङगाड अस्पतालमा 500 मिटर लामो सोझो कोरिडोर छ। त्यहाँ रोगीहरूले सुलिनली समेतै ओखती झुन्ड्याउने पाङ्रे थाङ्रो गुडाउँदै हिँडेर व्यायाम गर्दा रहेछन्। केही हिँड्न सक्ने भएपछि मैले पनि त्यसै गरेँ। ढाड कस्तो दुखेको थियो भने छालामा बिस्तारै छुँदा पनि सियोले घोचेको जस्तो हुन्थ्यो। जस्किन्थे, जिउ मिच्ने फिजियोवालाहरूले गर्नुसम्म गरे, तातो र चिसोले सेके, माथिबाट बिजुलीको हल्का धक्का दिए, केही गर्दा पनि बिसेक भएन। अकुपङ्क्चरको जस्तो तर रौँ जति मसिनो सियोले रोपेर दुखेको ठाउँमा तत्कालै सजिलो तुलाए, त्यसले निकै काम गर्यो। त्यो एलोप्याथिक अकुपङ्क्चर थियो अरे। बालक जस्तै मेरा नाङ्गिने दिन फेरि सुरु भए। नर्सहरूले ओछ्यानमै दिसा पिसाब गराइदिन्थे। दिनको 2 पटक नुहाएर लुगा फेरिदिन्थे, खुवाउँथे। ओछ्यानबाट उठेर बाथरुमसम्म जान सक्ने भएपछि पनि धेरै पछिसम्म मलाई अरूले नै नुहाइदिनु र लुगा फेराइदिनु पर्थ्यो। त्यही बेलादेखि म महिनौसम्म अस्पतालका र घरका सहायकहरूमा अगाडि निर्वस्त्र भएँ। बमरुङगाडमा मलाई एमआरआई एक्सरे गर्न ओछ्यानबाट अर्को गुड्ने स्ट्रेचरमा राख्दा ती दुईलाई जोडेर बीचको प्लास्टिकको फलेक राखेर मेरो जिउ पल्टाएर चाट्नु पर्थ्यो। हलचल गर्न खोज्दा दुखेर असह्य हुन्थ्यो। म पटक्कै हलचल गर्न सक्दिन थिएँ। बमरुङगाडमा प्रयोग गरेको जस्तो जाबो एउटा पातलो तर बलियो प्लास्टिकको फलेक भए पुग्ने प्रविधि अमेरिकाको ओक्लाहोमा सहरको त्यत्रो प्रख्यात मर्सी अस्पतालमा थिएन। मलाई उठेको र बसेको बेलामा समेत लाउन भनेर कम्मरको हाडदेखि मेरुदण्ड र करङको पिञ्जडासम्मलाई टम्म कस्ने फलामका पाता हालेको ब्रेस अथवा फलामे काम्रो दिएका थिए। त्यो घोडालाई कस्ने काठी जस्तो थियो। ओछ्यानमा पल्टकै बेला बाँध्नु पर्थ्यो अनि मात्र उठ्न सक्थे। विशेषज्ञले भने यो 3 महिनासम्म बाँधेर मात्रै ओछ्यानबाट उठ्नु, बस्दा मोटर र जहाजमा यात्रा गर्दा लाउनु। त्यो लाएर उठेपछि जोडिएको बाथरुमसम्म जान सक्थे। नुहाउँदा फुकाल्नु पर्थ्यो, बाथरुमबाट फर्किँदा बाँध्नु पर्थ्यो, ओछ्यानमा पल्टिँदा फुकाल्थे। किमो उपचारका अनेक कडा कुप्रभाव हुँदा रहेछन्, तर सबै रोगीलाई सबै कुप्रभाव हुँदा रहेनछन्। मलाई ढाडको पीडा त छँदै थियो, त्यसमाथि किमो उपचारका 120 घन्टासम्म लगातार रिफ्लक्स अर्थात् बान्ताको उलुतुलु भइरह्यो। न निन्द्रा, न भोक, न दिशा, न तनमनमा शान्ति। हातमा उनेको सुलिदलीले गर्दा पिञ्जडाभित्र पनि नाक छिडेर टाँगेको पशु जस्तो भए। 5 दिन 5 रात पटक्कै निद्रा परेन, त्यसले अति गलायो। डाक्टरले निदाउने गोली थप्यो। मलाई 2 दिन पटक्कै भोक लागेन। गर्भवतीलाई औछानी लागे जस्तै सबै खाना गनाउन लागे। केही पनि मुख निर पुर्याउन सकिनँ। खान रुचाउने अर्को गोली थप्यो। नदुख्ने कडा औखतीले कब्जियत गरिरहेकै थियो। किमोले त्यो कब्जियत झन बढायो। दिशा नभएपछि रिफ्लक्स झन बढ्यो, छातीतिर झन असजिलो भयो। त्यसका लागि अर्को गोली थप्यो। सुद्धा रिफ्लक्स बढ्ने, बस्दा ढाड दुख्ने। मलाई न सुद्धा सुविस्ता हुन्थ्यो, न बस्दा, न हिँड्न नै सक्थेँ। केही बेर बसाइ माग्यो, केही बेर सुताइ माग्यो, केही बेर यता फर्काइ माग्यो, केही बेर उता फर्काइ माग्यो, केही बेर टेलिभिजन हेऱ्यो, केही बेर केही पढ्यो, कुर्नेको अनुहार हेऱ्यो, मलिन छ आफ्नो त्यो गति छ। छिनदिन जति लामा भए, 3 वर्ष जति। क्यान्सरको उपचार आयुर्वेदको विशस्य विषमौषधम अर्थात् बिखको औषधि बिखै हुन्छ भन्ने सिद्धान्तमा आधारित रहेछ। क्यान्सरका अति बिखालु किरा मार्न अति बिखालु किमो नै दिनुपर्ने रहेछ। अनि किमोले मेरा रोग किरालाई त मार्थ्यो मार्थ्यो, मलाई पनि आधा मार्ने रहेछन्। किमो बाहेकका अरू दबाईका हरेक गोली बन्दुकका गोली जस्तै थिए, ती पनि बिखमारक बिख नै थिए। किमोका साथसाथै तिनले पनि मेरा अङ्ग प्रत्यङ्ग मार्थे, कमजोर पार्थे। किमोले शरीरका सबै महत्त्वपूर्ण अङ्ग र कोषहरू ध्वस्त पारिरहेछ। हाडभित्रको बोन म्यारोका स्वस्थ कोषहरू, मुटु, कलेजो, मृगौला र फोक्सो, त्यसैले मेरो हरेक दुई तिन दिनमा रगत जाँच गर्थे। निश्चय नै मेरा सबै अङ्ग कमजोर त भए, तर विशेष उपचार गर्नुपर्ने गरी कलिन छन्। हरेक गोलीको आफ्नै कुप्रभाव हुन्थ्यो। कुनैको कुप्रभाव बढी भयो भने पनि त्यसलाई घटाउन फेरि अर्को गोली नै थप्नु पर्थ्यो। यी सुलिनली र गोलीहरूले गर्दा सधैँ मान्छे त जीर्ण हुने रहेछ भने म त अस्पताल आइपुग्नु अघि नै जीर्ण भइसकेको थिएँ। हरेक उपचारले थप गोलीले थप झन् जीर्ण हुँदै गएँ। हाड नमक्किउन्जेल र ढाड नबाँच्युन्जेल मेरो उमेर अनुसारको स्वास्थ्यलाई धेरै मित्रहरू ईर्ष्यास्पद भन्थे, म पनि मक्ख पर्थेँ। दिशा खलास नभए आफै खलास हुँदो रहेछ। दिशा खलास गराउन अर्को गोली थपे। कब्जियतको गोलीले पनि दिशा नभएपछि मलाई गान्धीजीको प्रिय उपचार गर्न थाले। दिनदिनै डुस दिन थाले। बल्ल मैले बुझेँ किन गान्धीजी आफ्नो दिनचर्या डुसबाट थाल्थे। म आफ्नो ओछ्यानबाट उठ्न नसक्ने भएकाले नर्सहरूले मलाई ओछ्यानमै दिशा गराउँथे। पिसाब त सधैँ नै ओछ्यानमा सुति सुति भाँडामा गर्नुपर्थ्यो। कब्जियतले गर्दा दिशा उग्री गन्ध गनाउँथ्यो। उनीहरू मुख हँसिलै राखेर त्यो दुर्गन्ध सहन्थे र सबै काम सक्थे। त्यहाँका नर्सहरूको सेवाभाव गजब लाग्यो। पाँच दिनमा किमो उपचारको यो चक्र सकिँदा म सुलिनली र गोलीहरूको कुप्रभावले मृत प्राय भएँ। न मुखमा स्वाद छ, न जिउमा तागत छ, न मनमा उत्साह छ, न केही गर्न मन छ। मार्ने क्यान्सरले होइन किमोले रहेछ। रोगका किरा मार्दा आफै मरिँदो रहेछ अनि यसले दुःखको प्र्याक्टिकल गराउँदो रहेछ। यसले मान्छे नाङ्गै आएको नाङ्गै जानुपर्छ भन्ने प्र्याक्टिकल पनि गराउँदो रहेछ। उपचार सक्युन्जेल सर्वस्व सकेर जो अर्काको दुःखको सहानुभूति गर्छ त्यो संवेदनशील पनि हुन्छ। यसले असंवेदनशीलहरूलाई पनि सक्करी दुःख चिनाउँदो रहेछ। संवेदनशील मान्छेले बाँच्ने क्रममा यी दुई तत्त्वको जवाब सोचेको हुन्छ, किन र कसरी। मान्छेले किन बाँच्ने भन्ने कारण स्वीकार गरिसकेपछि कसरी बाँच्ने भन्ने उपाय निस्कँदो रहेछ अनि जसरी पनि बाँच्दो रहेछ। त्यसबेला म पनि जसरी पनि बाँचिरहेको थिएँ। यिनै असुविधाहरूबीच तनमनको पीडाले छटपटी 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 पाँच दिनको पहिलो चक्र किमो उपचारमा मैले त्यस्तो कहर काटेँ। यिनै पीडाहरूबीच मैले यो पुस्तकको खाका बनाउन थालेँ। तर अघि जस्तो कलम समाएर लेख्न सक्दिनँ भनेर मन मारे। यो रोगले दिएको दुःख म बताउन बुझाउन सक्दिनँ। एक दिन मर्नु नै छ भने आफू यति साह्रो पीडित भएर र अरूलाई यति साह्रो पीडा दिएर बाँच्नुभन्दा मरिजानु ननिको होइन, अन्ततः मृत्यु दुःखद होइन। रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो। तर मान्छे पीडा र यातनासहित पनि बाँच्न चाहन्छ। कति प्रिय छ जीवन। म जसरी पनि बाँचेकोमा मेरो परिवार खुसी छ, म खुसी छु, मेरा स्वजनहरू खुसी छन्। धन्य तीर्सना। सामान्य रोगले पनि सामान्य मान्छेको घरखेत बिक्री गर्ने अवस्थामा पुर्याउँछ। यस्तो रोग लागेको मान्छे उच्च मध्यमवर्गसम्मको हो भने पनि स्वास्थ्य बिमा छैन भने त्यसको जीवनभरिको बचत लगायत सारा श्री सम्पत्ति यसैको उपचारमा स्वाहा हुन्छ। सके पूरा उपचार गर्न पनि नसक्ला। महँगा उपचार, महँगा परीक्षणहरू र पौष्टिक आहार आदिमा अनेक छोटकरी र सस्तो बाटो समाउनु पर्ला, सम्झौता गर्नुपर्ला। ती सबै आवश्यकताहरू पूरा गरिदिने परिवार वा अरू कुनै व्यवस्था हुनु अपवाद जस्तै हो। बाँचुन्जेल उसलाई उपचार र हेरचाह गर्दा गर्दै सारा परिवारको बेहाल हुन्छ। आफू त बिरामी हुन्छ हुन्छ, सारा परिवार पनि सँगसँगै बिरामी हुन्छ। एक दिन ऊ त गइहाल्छ, तर बाँच्नेहरूलाई नाङ्गेजार पारेर जान्छ। सुखको खोजी दुःखको प्राप्ति हो। जीवनमा जति सुख खोजे उति दुःख पाइन्छ। आज हातमा किमोको सुलिनली उनेर अस्पतालको यस सरसैयामा पल्टेको बेला मलाई यस्तै लाग्दैछ। जीवनमा मैले आफूलाई सुख दिन खोजेँ, स्वजनलाई सुख दिन खोजेँ, आफ्नो जन्मस्थलका समुदायहरूलाई सुख दिन खोजेँ, बृहत्तर समाजलाई सुख दिन खोजेँ। मेरो साहित्य सिर्जना मेरो र मेरो पाठकको सुखका साधन पनि हुन्, केही हुन् भने मेरा सबै सामुदायिक सेवाका प्रयत्नहरू पनि सुख सुविधाका खोजी नै हुन्। स्वजनहरूलाई पनि सामुदायिक सेवामा प्रेरित गरेँ। राजनीतिमा मभन्दा धेरै बढी लागेकी भएकी दुर्गालाई भने, हेर म अन्तर्राष्ट्रिय जागिरमा छु, तिमीले जागिर खानु पर्दैन, म घर खर्च कमाउँछु, तिमी समाज उपयोगी काम गर, तिमीले राजनीतिबाट भन्दा सामाजिक कामबाट बढी योगदान दिन सक्छौ। दुई हजार 2044 सालमा सपरिवार काठमाडौँ फर्कदै गर्दा थानकोट चौकीमा गाडी रोकेको बेला एउटा दृश्य देखायौँ। एउटा पुलिसले एउटै सिक्रीमा दुई युवक र दुई युवतीलाई लगाएको हत्कडी जेलेर समातेको छ। ती निर्दोष देखिने सोझा गाउँले युवतीहरूलाई देखेर हामीले सोध्यौँ, के विराम हो यिनको। पुलिसले बताए यी केटाहरूले नक्कली बिहा गरेर यी केटीहरूलाई फकाएछन्। जागिर खान भारत जाने भनेर बेच्नलाई जान थालेका थिए, हामीले पक्र्यौँ। युवतीहरू 15-16 वर्षका थिए। कति आशा गरेर बिहा गरे होलान्, कति आकाङ्क्षाहरूका ताना बाना बुनेर बिहा गरे होलान् र घरबाट भागे होलान्, उदास मुख लाएर बसेका थिए। मैले उनीहरूको फोटो खिचेँ। मलाई उनीहरूको त्यो मलिन अनुहारको फोटो लिन पनि पाप जस्तो लाग्यो। दुर्गाले चेलीबेटीको बेचबिखन समस्याबारे एउटा लेख लेखिन्। पञ्चायतको त्यस पट्ट फुट्ला जस्तो भरिपूर्ण जौवनकालमा कसैले पनि सजिलै त्यो लेख छाप्न मानेन। मैले सम्पादक मित्रहरूलाई भन्छन् गरेर गोर्खापत्रमा छपाएँ। चेलीबेटी बेचबिखन समस्यालाई सरकारी छापाबाट प्रकाशमा ल्याउने लगभग त्यो पहिलो प्रयत्न थियो। पञ्चायतकालमा त्यस्ता कुरा लेख्नु वर्जित थियो, त्यस्तो समस्या छ भन्नु वर्जित थियो, त्यसको रोकथाममा काम गर्नुपर्छ भन्नु अकल्पनीय थियो। त्यस घटनाले दुर्गा कैयौँ दिन रातरात परि निदाउन सकेनन्। घरिघरि ती केटीहरूले निद्रा र तन्द्रामा आएर उनलाई भनिरहे अरे हाम्रो फोटो मात्र खिच्ने कि उद्धार पनि गरिदिने। त्यसको एक साता नपुग्दै चेलीबेटी बेचबिखन विरुद्ध काम गर्ने मूल उद्देश्य लिएर यस क्षेत्रमा काम गर्ने नेपालको पहिलो सामाजिक संस्था जन्मियो। चेलीबेटी बेचबिखन विरुद्ध काम गर्ने उद्देश्य जनाउन सम्भव नभएकाले घुमाउरो नामाकरण एबिसी नेपाल भयो। पञ्चकालको त्यो चरम जवानीमा सामाजिक संस्था दर्ता गर्न सम्भव थिएन, अत एबिसी नेपाल उद्योग विभागमा कम्पनीका रूपमा दर्ता भयो। प्रजातन्त्रको पुनस्थापनापछि मात्र एबिसी नेपाललाई सामाजिक संस्थाको रूपमा दर्ता गर्न सम्भव भयो। दुर्गाले मानव अधिकार र चेलीबेटी बेचबिखन विरुद्धको युद्धमा जीवन समर्पित गरिन्। मैले साथ दिएँ। दुर्गाको नेतृत्वमा एबिसी नेपालले किनारामा आफू लिएका सीमान्तीकृत चेलीहरूको बेचबिखन र नारी अधिकारका प्रयत्नहरूलाई मूल प्रवाहमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यसले राष्ट्रिय र स्थानीय स्तरमा अनेकौं सामाजिक संस्थाहरू र हक अधिकारका लागि क्रियाशील महिलाहरूको निर्माण पनि गरेको छ। पिता छटपटी र आफैलाई बिर्सन पनि केही पुस्तकहरू पढे। मन्दगतिको प्रशंसामा इन फेज अफ स्लोनर्स काल होनार सन् 2004 हर्पर कलिन्स भन्ने पुस्तक उत्कृष्ट रहेछ। यस पुस्तकले प्रश्नचिन्ह लगाएको विषय हो संसारमा व्याप्त समग्र फास्ट लाइफ स्टाइल, काम आराम छुट्टी कमाई कृषि उत्पादन भोजन पकाउने र खाने तरिका प्रेम विवाह पारपाचुके स्वास्थ्य परिवार मनोरञ्जन यात्रा लगायत साङ्गोपाङ्ग जीवनशैलीमा तीव्रता र अतितीव्रता। पुस्तकको निष्कर्ष हो तीव्र जीवनशैली वा यात्रा घातक हो। त्यसको मारकको रूपमा इटलीमा मन्द जीवनशैली अभियान जन्मिएछ जुन युरोप हुँदै अमेरिकामा फैलिँदै रहेछ। म पनि तीव्रजीवी नै थिएँ। यो पुस्तक पढेर मलाई तीव्र जीवनप्रति दया लाग्यो। मैले केही तीव्रजीवी मित्रहरूसँग यस पुस्तकको चर्चा गरेँ र पढ्न सिफारिस गरेँ। धेरैजसोले हाँसोमा उडाए, कसैले पनि पढ्न चाखलेनन्। तीव्र जीवनशैलीको धरापमा नपरुन्जेल म पनि मन्द जीवनशैलीको हाँसो गर्थेँ। ब्याङ्ककमा मेरा साथीहरू थिए, डाक्टर निट र उनका पति पोलसिन, तर उनीहरूको फोन नम्बर साथमा थिएन। परदेशको ठाउँमा के कसो पर्छ भनेर परराष्ट्रका सहसचिव बान्जा प्रदीप खतिवडालाई पहिले खबर गरेका थियौँ। प्रदीपले नेपालको दूतावासमा खबर गरेछन्। किमो सुरु भएको केही बेरपछि बेडकै छेउमा अचानक दुई हँसिला अपरिचित अनुहार झुल्किए। ती थिए नेपाली दूतावासका सहायक प्रमुख अर्जुन मैनाली र उनकी श्रीमती सुमेधा गौतम। परिचयपछि अर्जुनजीको पहिलो प्रश्न थियो, पैसाको अवस्था के छ? अफिसले गरेको स्वास्थ्य बिमा छ, कभर गर्छ। मैले भने जे परे पनि खबर पाऊँ, हामी छौँ, चिन्ता गर्नु पर्दैन। अर्जुनजीले आश्वासन दिए। त्यसले सञ्जीवनीको काम गर्यो। त्यसपछि पनि उनीहरू बराबर आइरहे र हाम्रा दुःखहरू बाँडेर हामीलाई सुख दिइरहे। तीन सातापछि बाहिर बसेर वा काठमाडौँ गएर फेरि अर्को चक्र किमो दिन अस्पताल भर्ना हुनुपर्ने थियो। मेरो ढाडका कारणले काठमाडौँ जान सक्ने अवस्था थिएन। होटेल जस्तै तर पकाएर खाने थप सुविधा भएको अस्पतालकै अपार्टमेन्टमा बस्ने विचार थियो, तर मैनाली दम्पतिले मान्दै मानेनन्। उनीहरूले अति आत्मीयपूर्वक आफ्नै अपार्टमेन्टमा बस्ने आग्रह गरे। 15 दिन अस्पताल बसेर उपचार गरेपछि अति दुख्ने अलिक कम भएको थियो। पीडा मारक दबाईहरू खाँदै म दुर्गा र हिमाल मैनालीजी कहाँ सर्यो। पाउन पाल्न सजिलो हुँदैन, अनेक चाँजो मिलाउनुपर्छ, अनेक असजिलाहरू सहनुपर्छ। उनीहरूले त्यो सबै गरे। आफूले सारा असजिलो सहेर हामीलाई न्यानो माया दिए। उनीहरूको आत्मीयता र पारिवारिक वातावरण अनि लामो समयदेखि नपाएको घरको भोजनले किमो उपचार र अनेकौं गोलीले गालेको ज्यान बौराए। त्यसबेला हप्तौँ र त्यसपछिका ब्याङ्ककमा उपचारको लागि भएका सबै यात्रामा उनीहरूको अपार्टमेन्ट हाम्रो स्थायी बास मात्रै होइन, दोस्रो घर नै भएको छ। उनीहरूको परिवार हाम्रो दोस्रो परिवार भएको छ। मैनाली बन्धुहरू हाम्रो लागि ब्याङ्ककमा फरिस्ताका जोडी भए। ती मेरा जीवनका सबभन्दा दुःखका प्रारम्भिक दिनहरू थिए। उनीहरूको चारजनाको परिवारमा धेरै पटक हामी दुई तिनजना पाउन थपियौँ, त्यो पनि हप्तौँ हप्तासम्म। उनीहरूका छोरा अतल र छोरी स्तुतिको पढाइमा पनि असजिलो पार्यौँ। ती बालकहरूले पनि बिर्सिन सक्नु माया दिए। म उनीहरूप्रति पनि आभारी छु। उनीहरूलाई हामीबाट भएको असजिलोको लागि क्षमा याचना बाहेक मैले गर्न सक्ने केही छैन। मैले दुर्गाले र मेरा सन्तानले जे जति गरे पनि ती दिनहरूमा र पछि पछि पनि उनीहरूले गरेको माया ममता र सहयोगको गुण र ऋण तिरिसक्नु सम्भव छैन। मसँग उनीहरूलाई दिने केही छैन अफिस आशिक बाहेक। मेरो र मेरो परिवारको अन्तरात्मा सदैव भन्छ उनीहरूको सदा भलो होस्। मैनाली बन्धु कहाँ सरेको एक हप्तापछि बिहाको तयारीका लागि दुर्गा काठमाडौँ गइन्। हिमाल र म दोस्रो किमो उपचार कुरेर बस्यौँ। पहिलो चक्र किमो थालेपछि छोरा हिमाल, डाक्टर मधु घिमिरे, भाइ सुरिदलाई फोन गरेका थियौँ। मलाई माइलोमा क्यान्सर भएको सुनेर सब स्तब्ध भए। मधुले भने पहिले किन नभन्नुभएको भने आफैले त भर्खरै थाहा पाएँ। उनले भने राम्रो ठाउँमा उपचार हुँदैछ, सब ठिक हुन्छ, हात दिनु पर्दैन। छोरी जुन लन्डन स्कुल अफ इकोनोमिक्सको अन्तिम वर्षमा थिए, फाइनल नजिकै थियो, उसलाई अहिले खबर गरिहाल्ने कि जाँच सकिएपछि मात्रै गर्ने भन्ने दुधारमा थियौँ। तर उसले अरूबाट थाहा पाउनुभन्दा हामीले नै बताउनु उचित लाग्यो। फोन गऱ्यौँ, सूर्य पर्सिको दिन ब्याङ्क आए, हिमाल र नीरज पनि नेपर्सी आए। यिनीहरू कुदाकुद गरेर मेरै लागि आएका थिए, नआएको भए पनि हुन्छ भनेको थिएँ, तर उनीहरूको मन मानेन। हामीभन्दा उनीहरू व्याकुल थिए, तर मलाई देखेपछि उनीहरू केही आश्वस्त भए। म ओछ्यानमा सुतेको बेला त लगभग पहिलेको जस्तै स्वस्थ देखिन्थे, रगत मात्रै विकृत भएको थियो जुन अनुहारमा देखिँदैन थियो। अस्पतालको कोठा घरै जस्तो भयो। पीडै पीडाले पोलेको मेरो मनलाई पनि कता कता शीतल भयो। ओक्लोहोमा सहरदेखि नै तनमन गलित पलित भएकी दुर्गालाई छोरा र भतिजाले पारो दिए, केही राहत भयो। मेरो सुद्धा सुद्धा दुखेको मांसपेशीलाई गोडा मिचेर सुख दिए। यसअघि मैले कहिले पनि गोडा मिचाएको थिइनँ। सुद्धा सुद्धा दुखेको मांसपेशीलाई मिचेको अति आनन्ददायी हुँदो रहेछ। ओछ्यानबाट हलचल गर्न गाह्रो भए पनि सूर्यले चार दिनसम्म पीडा र रोगको चिन्ता बिर्साउने रमाइलो वातावरण बनाए। जति दुःखमा पनि हाँस्न लगाए, प्रोत्साहित गरे, जीवनमा बाँचुन्जेल हाँस्नुपर्छ भन्ने बुझाए। दुर्गा र म धेरै दिनदेखि हाँसेका रहेनछौँ। सूर्यसँग खुब हाँस्यौँ, पीडा र दुःख बिर्स्यौँ। छ महिना अघि सूर्य र म अमेरिकामा दीप्ति भान्जीको बिहामा सँगै थियौँ। केटाकेटी दुवै अमेरिकामा पढेका र काम गरेर बसेका थिए। वर र वधु दुवै पक्षका स्वजनहरू काठमाडौँबाट गएका थिए। मान्छे सीमित थियौँ, एउटै मोटेलमा बसेका थियौँ। सबै औपचारिक अनौपचारिक अवसरहरूमा सँगै भएकाले दुवै पक्षमा यति राम्रो घुलमिल भयो कि औपचारिकताको ठाउँ हाँसखेल ठट्टा र रमाइला लिइदियो। एक साथ खुबै रमाइलो गऱ्यौँ। सूर्य भेटेपछि मैले ती सात दिन सम्झिएर भने, बाबु मेरा त दिन गए, तिमी जीवनमा अरूलाई हानि नगरिकन रमाइलो गरेर बाँच। परिवारका सबैको राम्रो स्वास्थ्य बिमा गरिराख्यो भने काम लाग्दो रहेछ। हेर मलाई अहिले कति मद्दत पुग्यो छ यो उपचार गर्न। सुरुदले भने, तपाईँले कसैको कुनै अपकार गर्नुभएको छैन, सबैको सकेको उपकार गर्नुभएको छ। तपाईँलाई केही हुँदैन, सब ठिक हुन्छ। केही समयको दुःख हो, भगवान्ले न्याय गर्छन्। हामी फेरि त्यस्तै रमाइलो गरौँला, अब त झन् बढी गरौँला, चाँडै निको भएर आउनुहोस्। त्यसपछि बाटो गुमाएर भेट्न आइपुगेका मित्रहरू शरद नेौपारी र रामकृष्ण नेौपानीको आत्मीयताले म विभोर भएँ। डाक्टर विश्वम्भर प्याकुरेल त्यही अस्पतालमा मेरुदण्डको ठूलो शल्यक्रियापछि आराम गरिरहेका रहेछन्। खबर पाएर पत्नी ज्योतिसँगै उनी आए। विश्वम्भर ढाडमा मेरो जस्तै फलामे काम्रो बाँधेर बिस्तारै हिँड्दा रहेछन्। उनले आफ्नो कुरा यसरी बताए। हेर जगदीश, म काठमाडौँकै डाक्टरहरूको घरमा बसेको भए मरिसक्ने थिएँ। छ महिना अघि मेरो पिसाबमा रगत देखियो। डाक्टर भोला जोशीले सिस्टोस्कोपी गरेर मेरो पिसाब थाली सफा गरे। तीन महिनापछि फेरि पिसाबमा रगत देखियो। ब्याङ्कक आएर यही अस्पतालमा देखाएँ। यहाँ पनि फेरि सिस्टोस्कोपी नै गर्यो, यहाँसम्म त ठिकै रहेछ। त्यसको दुई महिनापछि मलाई सिभियर ब्याक पेन भयो, हलचल नै गर्न नसक्ने भए। नर्भिकमा भर्ना भएर डाक्टर उपेन्द्र देवकोटाको नेतृत्वमा मेरो उपचार सुरु भयो। मलाई कडाभन्दा कडा पेन किलर दिएर कम्प्लिट बेड रेस्ट गराए, अनि तीन महिना कम्प्लिट बेड रेस्ट गर्नुपर्छ भनेर घर पठाइदिए। घर गएर एक महिना कम्प्लिट बेड रेस्ट गरेँ, तर म झन्झन गल्दै गएँ र मेरा गोडा पनि नचल्ने हुन थालेपछि डाक्टरहरूको होइन साथीहरूको सल्लाहमा यहाँ आएँ। यहाँ जाँच्ने बित्तिकै भने, ढाडको हाडमा कडा इन्फेक्सन भएकाले तिम्रो ढाडमा सिभियर ब्याक पेन भएको, तिम्रो आजै मेजर अपरेसन नगरे कि शरीरको तल्लो भागको कि मास्लो भागको पक्षघात हुन्छ। कति लाग्छ भनेर सोधेको, त्यही 28 लाख रुपियाँ जति लाग्छ पो भने। हामी त्यो तयारीमा आएका थिएनौँ, आपत पर्यो। एक त रोगको पीर, अर्को उपचार गर्न लाग्ने त्यत्रो रकम परदेशको ठाउँमा तुरन्त जुटाउनु पर्ने टेन्सन। आधा जति पेस्की आफूले ल्याएको रकमबाट दिएँ। काठमाडौँका इष्टमित्रहरूको सहयोगले पैसा जुटाएर बाँचियो। तिम्रो के छ नि स्थिति, मैले आफ्नो राम कहानी उनलाई बताएँ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम म्युचुरियन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, भोजपुरको चोमलुङमा एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, दादिङको रेडियो बिहानी र दादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पोखराको रेडियो तरंग, तनहुँ दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। अब यसको बाँकी अंश सुन्छौं। संसार दुःखले भरिपूर्ण छ, तर सुखका ससाना छारी फाटाफुटा नै भए पनि पाइन्छन्। बमरुङगाड अस्पतालमा 120 घण्टाको मरणासन्न पार्ने दोस्रो चक्रको भ्याड किमो उपचार सकेर निस्केपछि म र हिमाल एकरात मैनाली बन्धुहरूसँग बस्यौँ। भोलिपल्ट ब्याङ्कक छोड्यौँ। जहाज काठमाडौँ पुग्न लागेपछि झ्यालतिर सरेँ र नेपालको धरातल हेर्न लागे। बितेका दुई महिनामा बारम्बार अब नेपाल देख्न पाइने हो कि होइन जस्तो लागेको थियो। पाइयो, लेखेको रहेछ, देखियो। असार भए पनि दिन खुला थियो। जहाज जति ओर्लँदै गयो उति राम्रो लाग्दै गयो। हरिया वन, हरिया मैदान र हरिया डाँडामाथि उड्दै उपत्यका देखेपछि लाग्यो स्वर्ग यही हो। पन्ध्र दिनका लागि घर छोडेको, 75 दिनमा फर्केको थिएँ। अनेक अप्रत्याशित आपतहरू, यातनाहरू भोगेर हिजो मात्र मेरो किमो उपचार सकेको थियो। बिहान हवाई अड्डामा ह्विल चेयरमा गुड्दा गुड्दै रनाहा लागेर बाटैमा बमन गरेको थिएँ। जहाजमा दिएको भोजन पनि रुचेको थिएन। किमोले डढेर मुख रातो भएको थियो। विमानस्थलमा मलाई मेरा मायालीहरूले घेरेर निहालेर हेरे। म बदलिएको देखेँ, म बाँचेर आएको देखेर खुसीले रुवाए। मैले भने, चिन्ता नगर, मेरो जहाज घोप्टेभिरमा ठोकिसकेको होइन, वार्निङ मात्रै आएको हो। म अझै 2-4 वर्ष तिमीहरूका माझ हुन्छु। चक्रपथ हुँदै घरतिर लाग्यो। यो बाटोमा अफिस समयमा सधैँ ट्राफिक जाम हुन्थ्यो, तर आज दिउँसो बाटो खुलै थियो। वा म संसारको नामी ट्राफिक जाम हुने ठाउँ ब्याङ्ककबाट भर्खरै आएकाले यतिको यातायात खोकिले त्यस्तो लागेको थियो। ब्याङ्कको ट्राफिक जाम र सडक छेउका खादाखाद गरेर बनेका अग्ला घरहरूको घुइँचो सम्झँदा यहाँ कुनै पार्कको बीचबाट हिँडेको जस्तो लागिरहेको थियो। सोचेँ, चक्रपथ यति खुक्लो र सजिलो हुँदैन थियो, आज किन यस्तो लागिरहेको छ। घर पुगिन्जेलको आधा घण्टाको यात्रा रमाइलो भयो। घर पुगेपछि सबभन्दा पहिला थला परेकी आमाको दर्शन र भलाकुसारी गरे। म बिरामी भएको आमालाई भनेको थिएन। हिँडिरहने छोरो यसपालि अलि लामो यात्रापछि आयो भनी ठान्नुभयो होला। अनि आँगनमा डुल्दै चारैतिरको दृश्य हेरेँ। मैले 2044 सालमा यो जग्गा किन्दा र त्यसको 6 वर्षपछिदेखि बसोबास गर्न लाग्दा समेत यहाँबाट वर्षको 4-5 महिना हिमाल खुला देखिन्थ्यो। त्यही हिमाली दृश्य र वरिपरिको वन वनस्पतिको मोहले मैले यो जग्गा किनेको थिएँ। अचेल काठमाडौँमा विकार यति बढिसकेको छ कि यहाँबाट वर्षमा 2-4 हप्ता मात्र हिमाल खुला देखिन्छ। राति पानी परेर बिहानदेखि मात्रै उग्रेकाले आज हिमाल छ्याङ्ग देखिन्थ्यो। आफ्नै हातासँग जोडिएको पूर्वपट्टिको आदिनाथको सल्लेनी वनलाई अभिवादन गरे। बितेका 20 वर्षदेखि यो वनका प्रत्येक रुखसँग मेरो मितेरी साइनो छ। हरेक बिहान यिनको छायामुनिबाट हिँड्दा मैले यिनीहरूसँग भलाकुसारी गर्थेँ। आज परैबाट गरे। उनीहरूले आफ्ना सूर्य पातहरू हल्लाएर मलाई स्वागत भने र शीतल हावा पठाइदिए। एक वनबाट थालेर मैले मेलैसँग पूर्वतरतिर हेर्न थालेँ। क्षेत्रमा 6-7-8 हजार मिटर अग्ला गौरीशङ्कर श्रृङ्खला र पश्चिमतिर क्रमशः चोबा भाम्रे, फुर्बी छ्याछु, दोर्जे लाक्पा, सिसापाङमा, लाङटाङ, गणेश हिमाल हुँदै उत्तर पश्चिममा मनास्लोसम्मका सेता निला चुचुराहरू देखिए। करिब 160 डिग्रीको क्षतिज र 200 किलोमिटरको दूरीपछि हिमश्रृङ्खलाको दृश्य टुङ्गियो। त्यसमुनि क्रमशः पहाडका तरेलीहरू, अनि पूर्वोत्तरमा नै रिमरिम देखिने चाँगुडा र डाँडाको नाक, उत्तर पश्चिमको एउटा टाकुरामा स्वयम्भूनाथको मन्दिर जुन हरेक साँझ बत्तीले जगमगाएको हुन्छ। त्यो जगमग मेरो आँगनबाट मात्र होइन सुत्ने कोठाबाट पनि छ्याङ्ग देखिन्छ। मैले ती सबैलाई अभिवादन गरेँ। उनीहरूले मलाई आशिक दिए। अनि काठमाडौँको ठूलो भागमा देखिने समय असङ्गत एनोक्रोनाटिक र 32 दाँत अटाउने गिजामा 36 दाँत जस्तो खाँदाखाँद गरेर र खप्टेर बनाएका जस्ता क्लस्ट्रोफोबिक करहरू, फेदीमा बागमती नदी र त्यसमाथिको 100 वर्षभन्दा पुरानो झोलुङ्गे पुलले मन्थली घाटमा तामाकोसीमाथिको झोलुङ्गे पुलको जजलको दियो। रमाइलो लाग्यो। सोझे मुन्तिर हरियो बागवानी र पारिपट्टि ट्याङ्ला फाँटको दक्षिण पाखो, घरै मुनिका खेतको रोपाईको तर्खर, पश्चिममा भाँजगालको पाखामा बाँसघारी र उत्तिसका रुखहरू, आफ्नै बगैँचामा फुलेका रङ्गीचङ्गी फुलहरू र हरियो बारी, जताततै हरियो, यी दृश्यहरूसँग म सधैँ वार्तालाप गर्थेँ। आज पनि गरे। मेरो बिसन्चो उनीहरूलाई ननिको लाग्यो। 21 वर्ष अघि बेलायतबाट फर्कने बित्तिकै म पछिसम्म काम लाग्ने घडेरीको खोजमा लागेँ र मैले यो ठाउँ र यी दृश्यहरू अति नै मन पराएर घडेरी जोडेको थिएँ। बेलायतको घर बेचेको नाफाबाट यो घडेरी किनेर यहाँ घर बनाउन थालेको थिएँ। यो बनाई सकुन्जेल कुमारीगालको छोरो पनि जग्गा र 32 पुतलीको एक्रो पनि जग्गामा बनेको घर पनि बेचिसकेको छु। तैपनि यो पुरा भनिसकेको छैन। बन्दा बन्दैको घरमा 2051 साल वैशाखमा साइत गर्न मात्रै भनेर 3 रातको लागि सुत्न आएँ। 3 रातपछि दुर्गालाई भने, अब त्यो साँगुर 32 पुतली फर्कन, तिमीहरू जे मन लाग्छ गर। अनि उनीहरू पनि यहाँ सरे। यो ठाउँ राम्रो लाग्थ्यो, त्यति हो। परदेश विदेशका लामा लामा यात्राहरूबाट फर्केर आउँदा पनि आजभन्दा पहिले कहिले पनि मलाई यो ठाउँ त्यति राम्रो लागेको थिएन। सम्भवतः यति गम्भीरतापूर्वक दृश्यावलोकन गरेको थिएन अथवा मेरो जीवनमा त्यस्तो गम्भीर परिस्थिति नै आएको थिएन। अहिले मेरो विशेष मन शारीरिक अवस्था थियो। जीवनमा पहिलोपटक लामो समय अस्पतालको पिञ्जडामा ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा बाँचेको थिएँ। बेला बेला घर पुगिन्छ कि पुगिँदैन भन्ने पनि लाग्थ्यो। यस परिस्थितिमा म फेरि आफ्नो घर आइपुगेको थिएँ। परिवार र स्वजनले घेरिएको थिएँ। पिठ्यूमा ब्रेस बाँधेर भए पनि बगैँचामा हिडुल गर्दै मनमोहक दृश्यावली हेरिरहेको थिएँ। वर्षौँ बसेको यस घरको आँगनबाट लगभग सधैँ देखिरहेको दृश्य भए पनि यसै ठाउँमा यसै अवसरमा पहिलोपटक मैले स्वर्गको पुनराविष्कार गरेँ। मुगल राजा शाहजहाँले भारतको राजधानी आग्राबाट दिल्ली सारेपछि 10 वर्ष लगाएर सन् 1648 जमुना किनारको रोजा ठाउँमा लाल किला नामक भव्य दरबार बनाइसके। त्यो दरबार कुरानमा वर्णन भएको स्वर्गीय दरबारको अनुकरणमा सेतो संगमरमरमा सुन चाँदी जवाहरात जडेर बनाइएको थियो। दरबारको भित्री बैठकको मध्यभागमा त्यसबेला 1 करोड भारतीय रुपियाँको लागतमा बनेको नवरत्न जडेको सुनको मयूर सिंहासन राखिएको थियो, जुन पछि नादिर शाहले लुटेर लगे। बैठकको उत्तर दक्षिण पर्खालाई जोड्ने गुम्बज मुनि धनुषाकारमा ठूल्ठूला सुनका अक्षरले महाकवि अमीर खुस्रोको यो कविता जडिएको थियो। अगर फिरदोस बर रुए जमिन अस्त, हामी अस्तो हामी अस्तो हामी अस्त। धरतीमा यदि स्वर्ग छ भने यो त्यही हो, त्यो त्यही हो, त्यो यही हो। तर छोरो औरङ्गजेबले उनलाई बन्दी बनाएर त्यो दरबारको भोग गर्ने तीर्सना पूरा गर्न दिएन। त्यो थियो शाहजहाँको महँगा ढुङ्गामा सुन जोडेर बनाएको दरबारको स्वर्ग, र यो थियो प्रकृतिले नेपालमा बनाएको मेरो स्वर्ग। मेरा लागि यस धरतीमा स्वर्ग कतै छ भने त्यो नेपाल हो, त्यो नेपाल हो, त्यो नेपाल हो। मेरै आँगनबाट देखिने र नेपालैभरि जताततैका दृश्यावलावली हुन्। म कुनै पनि विदेशी महानगरमा बसेर दीर्घायु हुनुभन्दा यिनै दृश्यावलीका माझ आफ्नै घर स्वर्गमा बसेर अल्पायु हुन सुखी छु, खुसी छु। त्यो स्वर्णिम अनुभूतिको लगत्तैपछि मेरो आँखा बागमती किनारको नवनिर्मित डम्पिङ साइटमा पुग्यो, जहाँ अनेकौँ प्लास्टिकका थैला उडिरहेका थिए। ती प्लास्टिकका थैलाहरूसँग चिल र गिद्धहरू लुकामारी खेल्दै थिए। काठमाडौँवासीहरूले पूजनीय बागमतीको सारा शरीरलाई सामूहिक बलात्कार गरिसकेपछि चोभारमा उनको फुकेको झाँक्रो सबको र पोल्टोला डम्पिङ साइट बनाएका छन्। त्यस महारक्षानमा अहिले मान्छे चिल र गिद्धहरू के न पाइएला भनेर झुत्ती खेल्दैछन्। यो महारक्षान मान्छे र चराहरूको समेत जिउनेको मेलो थलो भएको छ। यो नयाँ नेपाल र नयाँ काठमाडौँको यथार्थ हो। यही नै मेरो मात्र होइन, मेरो देश, जनता, राजनीति, पशु पक्षी, यस भूखण्डको पञ्चमहाभूत लगायत समस्त पर्यावरणको वर्तमान सिनारी हो। काठमाडौँ उपत्यकाका धेरैवटा अतिकर्मठ नगरपिताहरू, नेपालका विभिन्न अतिकर्मठ सरकारहरू, अति न्यायप्रिय कानूनकर्मीहरू, न्यायालयहरू, सुत्केरी समेत हुने अति सक्रिय पुरुष सांसदहरू र डलरप्रेमी वातावरणवादी तथा अधिकारवादी संस्थाहरूको सक्रियतामाथि काठमाडौँका मजस्ता नववासीहरू, पुराना आदिवासीहरू, जनजातिहरू र सम्भ्रान्तहरूको सक्रिय एवं मौन समर्थनको परिणाम हो यो। हामी सबैको मिलेमतोमा बागमतीको सिरानदेखि नै फोहोर फाल्न थालियो, जुन काठमाडौँ उपत्यकाको पुछार चोभारसम्म पुगेको छ। माता बागमती गुमती भएकी छन्। उनको समस्त शरीर दुर्गन्धमय भएको छ। उनी उपत्यका 30 लाख मान्छेको मलमूत्र र कारखाना, होटल, अस्पतालहरूबाट निस्कने फोहोर मैला, प्लास्टिक र विखादी रसायन थुपार्ने थलो भएकी छन्। यसरी हामी काठमाडौँ खाल्डोका बासिन्दाले काठमाडौँ उपत्यकाकी आदिमाता मूल नदीलाई दिनदिनै मलमूत्र र विषादीको धूप दीप नैवेद्य अर्घले पूजा अर्चना गरेका छौँ। हामी सबैलाई धिक्कार छ। छिमेकको सिन्धु उपत्यकामा 4,500 वर्ष अघि योजनाबद्ध निर्माण गरिएका सहरहरू थिए, जहाँका घर घरमा स्नानागारको व्यवस्था थियो। खनेर पत्ता लागेका सहरहरू मोयनजो दडो र हरप्पामा सामुदायिक सरसफाई र ढलहरूको व्यवस्था थियो। ती सहरहरू व्यक्तिको योजनाले होइन, सरकार समक्ष निकायको योजनाले बनाएका हुन्। यस काठमाडौँ उपत्यकामा पनि हजारौँ वर्षमा कति राजा भए हुन्, कति मन्त्री भए हुन्, कति काजी भए हुन्, कति श्री 5 भए हुन्, कति श्री 3 भए हुन्, तिनका समकक्ष कति जनजाति आदिवासी नेता भए हुन्। ती सबैले यो देश, यो उपत्यका र माता बागमतीमाथि बलात्कार गरे। कसैले पनि यस उपत्यकाको एउटा टोलको पनि योजनाबद्ध निर्माण गरेन। नल ढल जति सबै बागमतीमा खन्याएर आफ्नै निर्माण गरेर सबै श्री सम्पन्न भए। आखिर आज औसत नेपाली जनजीवनलाई राजनीतिज्ञ र सम्भ्रान्तहरूले के बनाइदिएका छन्? त्यही जो सफा बागमतीलाई बनाइदिएका छन्, फोहोर र विषाक्त ढल। यो स्वर्गतुल्य भूमि र यसका देवतुल्य जनतालाई तानाशाह राजनीतिज्ञहरूले अमृतमय बागमती मातामाथिकै तहको बलात्कार गरेर ठिक त्यस्तै बिजोग पारिदिएका छन्। घर बाहिरको त्यो यथार्थपछि घरभित्र पसेर आफ्नो ओछ्यानमा पल्टेपछि म यथार्थको धरातलमा उर्लि। सबभन्दा पहिले आफ्नो दराजमा राखेको मैले धेरै अघि रहर गरेको र किनेको 22 बन्दुक सम्झेँ र हिमाललाई भने यो बन्दुक र गोलीहरू मैले नदेख्ने र नभेट्ने ठाउँमा लुकाइदेऊ। अनि आँखा चिम्लेर आफ्ना जीर्ण बिरामी र मृत्युशय्यामा कहरन काटिरहेका सोजनहरूलाई मेलैसँग सम्झाउन लागे। स्मृतिपटलमा सबभन्दा पहिले आमाको अनुहार आयो। आमा पोहोर दसैँमा 97 वर्ष पुगिसक्नु भएको थियो तर ताजै हुनुहुन्थ्यो। यसपालि निकै नै गर्नुभएको थियो। हिमालको दुलैको मुख हेर्ने घिडघिडो छ। हामी सबैलाई त्यो पुग्ला कि नपुग्ला भन्ने चिन्ता थियो। हिमालको बिहा योजना अनुसार असार 15 गते प्रोफेसर खगेन्द्र भट्टराई र गायिका श्रीमती गायत्रीकी छोरी पूजासँग भयो। बिहामा सीमित रमाइलो गर्न सकेँ। मेरो रगतमा सेतो कोष घटेकाले आफ्नै कोठामा बसिरहेँ। धेरै कार्यक्रमहरूमा भाग लिन सकिनँ। आमाले नातिनी बुहारीको मुख मात्र हेर्नु भएन, दङ्ग पनि पर्नुभयो, ख्यालठट्टा पनि गर्नुभयो। अनि स्मृतिपटलमा 85 वर्ष पोखराका रामचन्द्र भिनाजुको अनुहार आयो, जो निकै गलिसकेका थिए र थला परेका थिए। अनि 76 वर्ष रमेश भिनाजुको अनुहार देखेँ, जो 5 महिनादेखि प्याङ्क्रियासको क्यान्सरबाट पीडित थिए। उनी पनि निकै गलिसकेका थिए। त्यसपछि 67 वर्ष मित्र र छिमेकी वैद्यको अनुहार देखेँ, जो 3 वर्षदेखि थला परेका थिए। अनि सम्झेँ क्यान्सर पीडित अरू आफन्त र मित्रहरूलाई। पूर्व प्रहरी महानिरीक्षक अछुत खरेलकी श्रीमती मिना केही वर्षदेखि पाठेघरको क्यान्सरले ग्रस्त थिइन्। ओम सिटौलाकी श्रीमती माया पनि केही वर्षदेखि मेरो जस्तै रोग मल्टिपल माइलोमाले पीडित भएकी थिइन्। आफू यसरी रोगग्रस्त भएपछि यी अनुहारहरू, यिनीहरूसँग भएका मेरा बसुठहरू र यिनको मैले जानेको जीवनशैलीका मेरा एकान्तका साथी भए। म ऐनामा आफ्नो अनुहार हेर्दा उनीहरूको अनुहार देख्न थालेँ। म उनीहरूको स्वास्थ्यको बढी चासो राख्न थालेँ। मेरो लागि त्यो कुरा प्राथमिक भयो। सक्दा भेटेर र नसक्दा फोनबाट उनीहरूको हालखबर बुझ्नु मेरो दिनचर्या भयो। त्यो मेरो सहानुभूति भयो। यस परिस्थितिमा मात्र मैले सहानुभूति के हो भन्ने बुझेँ। छापामा छापेर, कार्ड पठाएर वा वक्तव्य दिएर गरेको सहानुभूतिमा सहानुभूति हुँदैन। होसमा भएकाहरूको म प्रति उत्तिकै सहानुभूति भयो, अझ बढी पनि भयो। रमेश पिनाजुले गह बिझाउँदै भने, म त 76 वर्ष लागे, बरु तिम्रो जस्तो क्यान्सर मलाई भएको भए पनि त्यति पीर लाग्ने थिएन जति तिमीलाई हुँदा लागेको छ। मेरो त यो संसारमा काम सकिसक्यो। सबै छोराछोरी आफ्नो मेलोमा लागेका छन्। उनीहरूको घरबार राम्रो छ। तिमीले समाजका लागि धेरै काम गरेका छौ, अझ धेरै गर्ने उमेर छ। 60 वर्षमा त मान्छे जवान हुन्छ। तिमी जवान मान्छे सरह काम गर्दै थियौ, यो के भयो? बिचरा उनलाई के थाहा? त्यसो भन्दा उनी मेरो भन्दा कडा प्याङ्क्रियासको क्यान्सरबाट पीडित थिए, जुन कुरा थाहै नपाइकन बिते। दुर्गा ब्याङ्ककबाट काठमाडौँ आउने बित्तिकै पण्डितहरूको सल्लाह अनुसार उनले राहुको जप गराएछन्। पण्डितहरूले भनेछन्, राहु र शनिको 7.5 को दशा छ। राहुको 92,000 जप गराएपछि र ती दशाहरू सकिएपछि सब ठिक हुन्छ। यो मेरो जानकारी बिनाको पहिलो वैकल्पिक उपचार थियो। मेरो ठिक जन्म समय थाहा छैन। आमा भन्नुहुन्थ्यो, रामनवमीको दिन थियो, घरमा धेरै मान्छे थिएनन्, भएकाको पनि व्रत थियो। गाउँको घरमा बेलैमा साँझको घरधन्दा उठिसकेको थियो अनि यो जन्मियो। सम्भवतः गाउँभरिको एकमात्र घडी लगाउने मान्छे बाबा हुनुहुन्थ्यो, उहाँ घरमा हुनुहुन्नथ्यो। चैत वैशाखमा दिन लामा हुने भएकाले मेरो जन्म साँझ 7 देखि 10 बजेभित्र भएको अन्दाज गरेर चिनाहरू बनेका छन्। जुन चिना सबभन्दा राम्रो छ त्यही मूल चिना भएको छ। त्यसैका आधारमा मेरो 7.5 को र राहुको दशा ठहर भएर जप पूजा आदि भएछ। हुनुहुन हामी टर्दैन भने चिनाले पो के थेक्छ र? म काठमाडौँ पुगेपछि 50% आफन्तहरूले मलाई मेरो क्यान्सरको उपचार कसरी गर्नुपर्छ भनेर सिकाए। ती जम्मै उच्च शिक्षित, उच्च ओहदामा काम गरिसकेकाहरू थिए। थोरैले मात्र मेरो रोग र उपचारबारे सोधेर बुझ्ने प्रयत्न गरे। जान्नेहरू सिक्न सक्दैनन् किनभने उनीहरूको गिदी भन्ने भाँडोमा सिक्ने कुराको लागि खाली ठाउँ बाँकी नै हुँदैन। ज्ञानै ज्ञानले भरिसकेको हुन्छ। त्यो भाँडोलाई थोरै भए पनि मैले खाली नगरी नयाँ सिको हाल्ने ठाउँ नै हुँदैन। जान्ने भइसकेपछि भाँडो खाली गर्ने प्रश्न नै हुँदैन। आफै क्यान्सरको उपचाररत अङ्गुर बाबा जोशी लगायत धेरै मित्रहरूले माया गरेर सकारात्मक सोच र आत्मविश्वास राख्ने सल्लाह दिए। आफन्त र दुर्गाका साथीहरूले मेरो लागि पूजा र प्रार्थना गरे। आफ्नो विवेक अनुसार आध्यात्मिकता, ईश्वरमा आस्था, भक्तिको कुरा गरे। अनि योग, प्राणायाम र ध्यान, अनि आयुर्वेद, रामदेव क्यान्सर चट पार्ने दावा गरिएका रामबाण जडीबुटी र प्राणायामहरू, प्राकृतिक चिकित्सा, गोमूत्र सेवन, सोमूत्र सेवन। मैले गोमूत्र र सोमूत्र सेवन गरेर बाँच्नुभन्दा बरु मर्छु भने आखिर मर्नै छ, कति अपत्य गरेर बाँच्नु। होमियोप्याथी सम्बन्धी सल्लाह फोटोकपी भाइ कुमार आलेले दिए। उनले आफ्नो अनुभव यसरी बताए। एउटी 7 वर्षकी बालिकालाई पिसाब सम्बन्धी संक्रमण भयो। काठमाडौँमा अस्पताल भर्ना गरेर पटक पटक अनेक उपचार गर्दा पनि ठिक भएन। मुख फुलेर भकुण्डो जस्तो हुने, उपचार गरे अलि बिसेक हुने, फेरि बल्झिने। डाक्टरले डायलिसिस गर्नुपर्छ भन्यो, गरियो। भेलोर पनि लगियो, केही गर्दा पनि ठिक भएन। जर्मन सहयोगमा सञ्चालित भक्तपुर होमियोप्याथिक स्वास्थ्य चौकीको उपचार ठिक पार्यो। अहिले ती युवती स्वस्थ छन्। त्यस होमियोप्याथिक स्वास्थ्य चौकीको सञ्चालनमा मेरा मित्र आर्किटेक्ट रविन्द्र पुरी संलग्न रहेछन्। उनीसँग सम्पर्क गरे। उनले जर्मन क्यान्सर विशेषज्ञ डाक्टरको इमेल दिए। मैले मेरो विवरण उनलाई पठाएँ। उनले उच्च मात्रामा भिटामिन सी र दिनको 5 मिलिग्राम सिलेनियम खानेर डाक्टर मिसेस देवकोटालाई भेट्ने सल्लाह दिए। काठमाडौँ आएको बेला भेट्छु पनि भने डाक्टर मिसेस देवकोटालाई भेटेँ। उनले भनिन्, हामी तपाईँको रोग निको पार्न सक्दैनौँ, तर तपाईँलाई किमो उपचार हुने कुप्रभाव कम गरेर तपाईँको हाड बलियो पार्ने दबाई दिन सक्छौँ। उनको दबाई मैले स्टेम सेल ट्रान्सप्लान्ट नगरुन्जेल खाएँ। स्टेम सेल ट्रान्सप्लान्ट गर्दा त्यो चालु गर्न सम्भव भएन। न्यायाधीश मित्र मोहन कृष्ण खनालले परमहंस योगानन्दका केही ससाना पुस्तकहरू दिए। पढेँ, उनका सन्देशहरू फरक लागे। योगानन्द भन्छन्, ब्रह्माण्डका स्वामी हाम्रा पितामाता हुन्। हामीले उनीसँग भिखारीले जस्तो गरी दिनहीन भावले सीमित भौतिक सम्पन्नता, स्वास्थ्य र ज्ञान माग्ने होइन। हामीले उनीसँग निवेदन गर्नुपर्छ, हामी तिम्रा सन्तान हौ, अथवा हामी तिम्रो असीमित सम्पदाको अपरिमित अंश हकको माग गर्छौँ। योगानन्द ईश्वरलाई यसरी सम्बोधन गर्न पनि सिकाउँछन्। परमपिता परमात्मा, माता मित्र। परमात्मालाई पिता माता भन्नु त ठिकै हो, तर मित्र भनेको मलाई असजिलो लाग्यो। तर जब तोमेव बन्धुश्च सखा तोमेव भन्ने प्रख्यात प्रार्थना सम्झेँ अनि ठिकै लाग्यो। म शङ्कराचार्यका हीन भावनामूलक स्तुतिहरूबाट बढी प्रभावित भएको रहेछु। शङ्कराचार्यका प्रख्यात स्तुतिहरू भन्छन्, म कामी, लोभी, घृणायोग्य, कुपुत्र, कुकर्मी, कुसङ्गी, कुबुद्धि, कुदास, कुलाचारहीन, कदाचारहीन हुँ आदि। योगानन्दका प्रार्थनाहरू स्वाभिमानी छन्। मैले योगानन्दले सिकाएको क्रिया योगका प्रारम्भिक चरणका योगाभ्यास र ध्यान पनि गरेँ, तर किमो उपचारका कुप्रभावले गर्दा मैले निरन्तरता दिन सकिनँ। ती स्वस्थ मान्छेका लागि ठिक छन् जस्तो लाग्छ। अब मेरो योगाभ्यास परम्परागत अनुलोम विलोम प्राणायाममा सीमित छ। त्यसबाहेक मेरो व्यायाम बिहानको डुलाई मात्र हो, अनि अस्पतालमा सिकाएका सुति सुति गर्ने केही हल्का व्यायामहरू। राजेश भतिजाले मलेसियाका वैकल्पिक उपचारले पत्ता लगाएको र प्रचार गरेको सर्वरोगको रामबाण, गानी थेरापी, च्याउ उपचारले शरीरलाई विषादी मुक्त पारेर असाध्य रोगहरू निको भएका अनेकौं उदाहरण दिए। उनी र उनकी आमालाई विशेषज्ञहरूले निको पार्न नसकेको असाध्य रोग गानो थेरापीले निको भएको अनुभव बताए। तर किमो उपचारसँग जुझ्ने डरले मैले त्यो पनि थालिनँ। मेरा सहयोगीहरू माली मचाकाजी र चालक श्यामलाई मलाई नाग लागेको हो र किर्तिपुर बाघ भैरवको लङ्गडो तान्त्रिकले फुक्यो भने ठिक हुन्छ भन्ने पूर्ण विश्वस्त थियो। उनीहरूको इच्छा पनि पूरा गरे। निर्मल भान्जाले उनले माने कि उनको परिवारमा डाक्टरले निको पार्न नसकेका धेरै लागो भागोका रोग ब्याज झारफुकले निको पारेकी माता कहाँ लगे, फुकफाक गरी मागे। माताले बोक्सी लागेको भनिन्। मैले बोक्सीमा विश्वास गरेपछि मेरा चालक श्यामले मेरो घरैनिरको विष्णुदेवी मन्दिरनिरको मसानमा विशेष पर्वमा अनेक अनुष्ठान गर्नेहरूको भिड देखाइदिए। कहिले एकजना, कहिले 4-5 जना युवा र प्रौढ नारीहरू दिनरातका विभिन्न प्रहरहरूमा मन्दिरनिरको मसानमा नाचगान गर्छन्, पूजापाठ गर्छन्, मसानमा आगो बालेर अनेक अनुष्ठान गर्छन्, मसानको खरानी मुखमा दलेर ध्यान पूजा गर्छन्, विष्णुदेवी मन्दिरमा सूक्ष्म शक्ति जागरण भन्ने ब्यानर लगाएर हप्तौँ बस्छन् र अनेक अनुष्ठान गर्छन्। मैले अचम्म मान्दै भने, कि यिनीहरू साँच्चै बोक्सी विद्या सिक्ने हुन् त? श्यामले भने, बोक्सी विद्या नसिक्ने भएछ मसानमा किन नाचगान ध्यान पूजा गरेका त यतिका दिनसम्म यो मन्दिरमा बसेर? यिनीहरूले यो मसानमा के गरिरहेका छन् भन्ने यिनका घरका मान्छेहरूलाई थाहा छैन होला? मैले सोधेँ। थाहा भएर के गर्ने? घरकी आइमाले आँटेको कुरा कसले रोक्न सक्छ? साहेबले पनि सक्दैन। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा हो। आत्मालाप वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको 11 श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा सरूभक्तको उपन्यास समय त्रास्ती भाषण हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिखेसँगै सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।